वाली नस्लें तेरे इश्क ही में मचले, इन्हें नेक तुम बनाना, मदनी मदीने वाले।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله رحمت عالم सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम का फरमान है, मुसलमान जब तक मुझ पर दुरूद शरीफ पढ़ता रहता है, फरिश्ते उस पर रहमतें भेजते रहते हैं। अब बंदे की मर्जी है कम पढ़े या ज्यादा। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद। मदनी चैनल के नाज़रीन, इमाम गज़ाली अलैहि रहमतुल्लाह वाली के बताए गए जो बच्चों की तरबियत के ताल्लुक से रहनुमाई थी, उसका मेरा बयान जारी है और पिछले दो रातों से मैं यही बयान करता चला आ रहा हूँ कि इमाम गज़ाली अलैहि रहमा ने बच्चों की तरबियत के ताल्लुक से जो कुछ इरशाद फरमाया, ज़ाहिर है इसी में हमारी नस्लों की का तहफ़्फ़ुज़ है कि हमारे बच्चे ही हमारी आने वाली नस्लें हैं, अपकमिंग जनरेशन है और करंट जनरेशन है, और इनमें मुख्तलिफ तौर पर मसाइल हैं। कुछ चीजें ऐसी हैं कि वो हम तकलीफ में हैं और कुछ चीजें ऐसी हैं कि वो खुद भी तकलीफ में। तो इंशाल्लाह हम कोशिश यही करेंगे कि हम अपने इस प्रोग्राम में दोनों तरफ से कोई ऐसी सूरत बनाएं कि ताकि तकालीफ किसी हद तक दूर की जा सके। कल भी काफी बातें बयान हो गई थी और माशाल्लाह आपकी कॉल्स भी आई थी और आपकी कॉल्स भी लेने की कोशिश की। आज भी इंशाल्लाह आपकी कॉल्स लेंगे और मौजू से मुतालिक माशाल्लाह आप एक से एक कॉल करते हैं, अपने तजर्बात भी आप हमको बयान करते हैं। बहुत अच्छी बात है, आपका कोई तजर्बा बयान हो जाता है इस प्रोग्राम के तहत, आप कोई बात बयान करते हैं, कोई सवाल कर लेते हैं। हमारे साथ अल्लाह की रहमत है के माशाल्लाह डॉक्टर जीरक, ये यूके लेस्टर से जो माहिर नफ्सियात भी हैं, हमारे साथ हमारे प्रोग्राम में शामिल रहते हैं। अल्लाह ताला इनको भी जज़ाए खैर अता फरमाए, ये भी रेगुलर आते रहे हैं माशाल्लाह, नेट भी साथ दे रहा है, क्या बात है। अल्लाह ताला खैर फरमाए। मैं आगे बढ़ता हूँ। कल चंद बातें बयान हुई कि इमाम गज़ाली रहमतुल्लाह ताला ने ये बातें बच्चे में होनी चाहिए और ये बातें नहीं होनी चाहिए। आज बड़े मैनर्स के ताल्लुक से बहुत प्यारी बातें बयान हो रही हैं कि इमाम गजाली रहमतुल्लाह ताला ने फरमाते, बच्चे को इस बात की आदत डाले कि जब वो किसी मजलिस में बैठे या चंद लोग बैठते वो मजलिस कहलाती है, इवन के वो फैमिली मेंबर हैं या रिश्तेदार आते हैं या दोस्त हैं, कोई भी आते हैं तो एक मजलिस होती है, तो जब वो किसी मजलिस में बैठे तो थूकने और नाक साफ करने से बचे। ये बहुत ही अहम बात इमाम गजाली रहमतुल्लाह ताला ने फरमाई, मैं आगे बयान करता हूं। और दूसरों की मौजूदगी में जमा ही ना ले, बाज़ों का ओबासी कहते जमाई कहते हैं, अब पता नहीं इंग्लिश में क्या कहते हैं, मैं नहीं जानता, बारी आती है तो अपने लेते हैं डॉक्टर जीरा को, तो ना ले। किसी की तरफ पीठ ना करे, बड़े प्यारे आदाब बयान किए गए, और पांव पर पांव ना रखे, ये इमाम गजाली रहमतुल्लाह ताला ने बताया। बच्चे को बैठने का तरीका सिखाए और उससे ज्यादा बातें करने से मना करे। ये जब हम बैठते हैं किसी के साथ, तो अब ये बच्चे जो मुझे देख और सुन रहे हैं, मैं आपको भी यही अर्ज करना चाह रहा हूं कि ये एक बड़े खूबसूरत मैनर्स बयान किए गए। ये वालिदैन को चाहिए कि अपनी औलाद को बताएं। अभी जो बच्चे हमें नहीं समझ पा रहे इस चैनल पे, नहीं मैं जो कह रहा हूं तो जरूरी नहीं कि वो बच्चे समझ पाएंगे, वो 4 साल के 5 साल के 6 साल के, जरूरी नहीं है कि वो मेरी बात समझ सके। तो उनके वालिदैन ये बात ज़हन में रखें कि अपने बच्चों को ये चीजें बतानी सिखानी। लेकिन थोड़े बड़े बच्चे हो जाते हैं, 7-8 साल के हो जाते हैं, तो उनको हो सकता है कि हमारी बातें ये चीजें समझ में आने लगे कि जब आप कहीं बैठे हैं किसी के साथ तो बाजों की तबीयत होती है, अल्लाह ना करे वो थूकते रहते हैं। यानी ये घर के अंदर ही नहीं होता, यानी आप घर के अंदर बैठे तो कोई थूकेगा थोड़ी, लेकिन बाजों का बाहर बैठने का मौका मिलता है, कोई खुली फजा में खुली हवा में बैठने का मौका मिलता है, या दोस्तों में कहीं मैदान वगैरह में बैठने का मौका मिलता है। तो छोटे हो के बड़े हो, थूकते रहने की जो आदत है ना, ये अच्छी नहीं है। तो जिनमें थूकने की आदत है, जो थूकते रहते हैं, वो एक तो ये आदत दूर करे, बाजों को नाक साफ करने की आदत होती है। अब नाक के अंदर वो उंगली घुमाते रहेंगे तो बाद अवकात वो कान के अंदर भी उंगली घुमाते रहेंगे, और बाद अवकात ऐसी अजीब गरीब किस्म की वो हरकतें करते हैं कि मतलब मायूब किस्म की हरकत होती है, और बड़ी मतलब कि एक बेहुदा किस्म की हरकत होती है। अच्छा, बाद अवकात असल में तो पता ही कोई नहीं है कि हम कर क्या रहे। तो ये चीजें भी नोटिसेबल है, अगर आप बच्चों में ये चीजें देख रहे हैं या जो मुझे सुन रहे हैं, खुदा ना खास्ता अगर उनमें कोई ऐसी चीज है कि वो इस तरह के कोई काम करते हैं, इस तरह की कोई हरकत करते हैं, तो इस तरह की चीजों को खत्म करें। ये वालिदैन कर बचपन से बच्चों को देखेंगे ना कि हमारे यहाँ इसकी क्या मामलात होते हैं। इसी तरह बादों का ये आदत होती है, अभी मैं एक करंट आपको मैं बात बताता हूँ, स्पेशली जो नौजवान है वो मेरी बात को थोड़ा सा प्लीज समझने की कोशिश करें। मैंने पहले भी ये बात आपको बयान की है, हो सकता है कि इस वक्त आप अपने पेरेंट्स के साथ, अपने वालिदैन के साथ मौजूद हो और मुझे सुन रहे हो। ये भी हो सकता है कि आप सुन भी रहे हो और आपके हाथ में इस वक्त मोबाइल फोन भी हो, ठीक है। ये तो वैसे ही नहीं होना चाहिए, क्योंकि जब आप नेकी की दावत हो रही है, एक इस्लाम और दीन और शरीयत की बात बयान हो रही है, तो उसका एक अपना अंदाज सुनने का होना चाहिए, बड़ी तवज्जो के साथ ये बात हमें सुननी चाहिए। अब होता यह है प्यारे बच्चों और मेरे नौजवान इस्लामी भाइयों, जो मैं अर्ज करना चाह रहा हूं, बड़ी तवज्जो से सुनिए। आपकी 1000 मसरूफियत सही, आप काफी बिजी रहते होंगे, बहुत मैसेजेस आते होंगे, काफी कॉल्स आपकी आती होंगी, आपके व्हाट्सअप हो सकता है पेंडिंग्स होते होंगे, व्हाटएवर जो भी आपके साथ होता हो, मेरी आपसे दरखास्त है, ठीक है, जब भी अपने वालिदैन के साथ बैठे, इवन के बड़ों के साथ बैठे, मैनर्स अखलाक का तकाजा यह है कि आप अपने मोबाइल फोन को, ये मेरी रिक्वेस्ट है आपसे, मोबाइल फोन को आप अपने जेब में डालें, बिल्कुल जेब के अंदर मोबाइल फोन डाल लिया, ये मोबाइल फोन आपके जेब में थे, अब ना निकालें। ये बहुत ही अजीब चीज है। अच्छा, ये मेरा अपना भी मतलब कि तजर्बा भी है, मुशाहिदा भी है। कई लोग ऐसे हैं जो मतलब कि इनको मजलिस के आदा, अच्छा इस पे बाजों का बड़े लोग भी इन्वॉल्व हैं, माजरत के साथ, क्योंकि जब बड़े जब ये हरकतें करते हैं तो फिर बच्चों और नौजवानों को फिर कौन समझाएगा। मैंने बाकायदा बड़े ही अहले इल्म और बाद मुफ्तियाने कराम के साथ और बड़े अहम लोगों के साथ जब मेरी बैठने का मौका मिला, तो मैंने ये जज मतलब देखा है, यकीन माने मोबाइल वो जेब में रख देते हैं, देखते ही नहीं है मोबाइल। कोई जरूरत होगी या कोई उसी वजह से डिस्कशन ही वो चल रही है जिसका काम ही मोबाइल के जरिए चेक करना है, तो मोबाइल फोन निकालते हैं, अदरवाइज डेढ़ डेढ़ दो दो घंटे तक मैंने देखा ये मोबाइल फोन नहीं निकालते। ये आदाब है, मजलिस के आदाब है, मैनर्स ऑफ मीटिंग्स हैं, कि आप मोबाइल फोन यहाँ सामने रखते हैं और थोड़ी थोड़ी देर के बाद मोबाइल फोन चेक करते हैं। आप क्या प्रूफ करना चाहते हैं कि आप बहुत बिजी हैं? तो आप जिनके साथ बात कर रहे हैं, जिनके साथ मीटिंग्स कर रहे हैं, जिनके साथ गुफ्तगु हो रही है, क्या वो फारिग लोग हैं? नहीं ना, ये कहेगा नहीं आपको कोई मुंह पर, शायद आपको कोई मुंह पर नहीं कहेगा, मगर मेरी दरखास्त है, ये बदतमीजी भी बात सूरतों में आती है और मतलब एक गैर अखलाकी काम तो है कि जब आप किसी के पास गए हैं, आधा घंटा पौना घंटा एक घंटा आप बैठ रहे किसी के साथ, तो आप मैसेज कर दे मैं एक मीटिंग में जा रहा हूं, भाई सोते हुए आप क्या मोबाइल फोन देखते हैं? साथ साथ 8-8 घंटे मोबाइल फोन आपका रखा होता है और आप उसको लिफ्ट ही नहीं कराते हो, तो आ रही ना 7-8 घंटे में भी कॉलें आ रही है। इसी तरह आप और बहुत सारे काम ऐसे कर रहे होते हैं जैसे मोबाइल फोन को हम नहीं हाथ लगाते, तो इसी तरह जब आप किसी ऐसी खास जरूरी मीटिंग्स में बैठे हुए हैं, लोगों के साथ बैठे हुए, यानी अमीरुल सुन्नत को मैंने देखा है कि मोबाइल फोन अगर आपकी जेब में भी है ना, और जब आप मशवरा, हालांकि जब भी कोई मशवरा होता आप समझ सकते हैं कि अमीर सुन्नत एक बतौर एक शख्सियत भी और हर तरह से देखें तो एक पीर साहब भी हैं, और ये मतलब एक हाईली पोस्ट है ना, एक हर तरह से जो भी आपके मातहत उमूमन यही होता मातहत होते हैं, लेकिन कभी किसी ने भी आपको कोई गवाही दे दे कि ये कहो अमीर सुन्नत अपना मोबाइल फोन निकालो, या बाद औकात कमरे में रखकर आ जाएंगे, जेब में भी होगा तो निकालने का तस्वर भी नहीं है, पॉसिबल नहीं कि निकालेंगे चेक करेंगे किसका मैसेज, जब तक गुफ्तगू भले वो दो दो चार चार घंटे पर अगर वो मशवरा या मीटिंग हो रही है नहीं निकालते। ये बड़ों के साथ ये हमेशा हम सबको समझना चाहिए, सीखना चाहिए। अब ये तो बड़ों के लिए मैंने इसलिए कहा है कि यही वो आदत है जो बच्चों में मुंतकिल होगी। अब बच्चों की तरफ आता हूँ कि आप अपने वालिदैन के साथ बैठ, अब आप मोबाइल लेकर बैठे रहेंगे, वालिद साहब के हैं, अम्मी बैठी हुई है और फैमिली मेंबर बैठे हुए हैं, तो आप थोड़ी देर इसको छोड़ देना, कमरे में रखकर आ जाए, अपने पास रखेंगे तो बार बार देखने का दिल करेगा, कमरे में रखकर आ जाए और वालिदैन के साथ बैठे। आप बोले वालिदैन को बात नहीं कर रहे तो ठीक है ना करें, आपका बैठना काफी है और इनको अहमियत दें, वरना आप मोबाइल पर लगे हुए माँ बाप आपसे बेटा क्या बात करेंगे। अच्छा ये अदब ही नहीं है, मतलब अदब से हटकर चीजें हैं कि आप वालिदैन के साथ जब भी बैठे, उस्ताद के साथ जब भी बैठे, इस तरह की कोई बड़ों के साथ जब आपका बैठना होता है तो मोबाइल को नहीं निकालें। इसी तरह जब ये कोई बात कर रहे हैं तो बीच में बेटा बोला नहीं जाता, बीच में ना बोलें, जब बात बड़ों की पूरी हो जाए उसके बाद बात की जाती है, और कहा जाता जी बेटा आप कहिए तो अब बंदा उस वक्त बोलता है। बाद बच्चों की आदत होती है बहस करने की, बहस करने की आदत ये बच्चों के इमेज को बर्बाद करती है, यानी फिर उनसे बात नहीं की जाती, बात 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 पे यही आता है कि यार ये बहस करेगा, ये मतलब कि वो उलझेगा। जब बास बच्चों में आदत होती है कि वो शाउटिंग करते हैं, चीखते हैं, चिल्लाते हैं और लाउडली बातें करते हैं, और बदकिस्मती के साथ उनकी झाड़ने की आदत होती है, बुलिंग नेचर होता है, तो ये भी अगर नेचर है तो जाहिर ये घर के अंदर माँ बाप के साथ, बड़ों के साथ, फैमिली के साथ हर किसी से नेचर मुनासिब नहीं है। तो अब बड़ों में अगर ये सॉफ्टनेस और नरमी होगी तो ये डेफिनेटली बच्चों में भी उतरती चली आएगी। लिया और दूसरी बात, जब आप बड़ों के साथ बैठते हैं तो बाजों की आदत होती है बड़ों के साथ बैठते तो टांगे लंबी कर लेते हैं, यानी कुर्सी पर बैठे हुए तो ये टांगे यूं लंबी करके बैठ जाएंगे। ये कितनी अजीब बात है कि आपकी उम्र से बड़े लोग बैठे हुए हैं और 20-20, 25-25, 30-30 साल बड़े लोग बैठे हुए हैं, आप मतलब कि यूं आराम से एक तमीज के साथ अगर कुर्सी पर बैठे हुए हैं या सोफे पर बैठे टांगे लंबी कर आप वैसे मिसा कर, तो हो सकता है इस वक्त आप अम्मी अबू के साथ बैठे और टेबल पर टांग लंबी कर आप बैठे हो, क्या कर रहे हैं बेटा, आपके वारिस पेरेंट्स बैठे हुए, वालिदैन बैठे, इज्जत करें इनकी, ताजीम करें इनकी। जिंदगी में कोई लम्हा ऐसा ना होगा जिस वक्त आप अपने वालिदैन की ताजीम आपसे कैसे साकित हो जाएगी, ताजीम थोड़ी खत्म हो जाती है, माँ है वो आपकी। आपके यार घर में बेतकल्लुब, मैं नहीं कहता कि आप बंदे बंदे रहे लेकिन अदब के साथ तो रहे ना, मैं नहीं कहता कि आप दो जानों बैठे रहे सर झुका कर यूं बैठे रहे, ऐसे अब औलाद कहां जो माँ बाप के आगे यूं बैठी रहे। एक बड़े मुहदीस का मैंने जिक्र पढ़ा, वो हदीस पढ़ा रहे थे, तलबा बैठे हुए थे इनके सामने हदीसें पढ़ा रहे थे, और इसमें घर के अंदर से अम्मी की आवाज आई, बेटा वो मुर्गियों को कुछ डाल दो, या दाने डाल दो, कुछ ऐसा डाला होगा तो मुर्गियों को ये डाल दो। ये पढ़ाते पढ़ाते खड़े हो गए, अम्मी का हुक्म था, और जाकर उन्होंने वो काम किया और आकर फिर उस्ताद थे, इन्होंने पढ़ाना शुरू कर दिया। ये माँ के साथ हमारे मुहदिसीन हदीस पढ़ाने वाले और जनाब बड़े बड़े उलमा इमाम मुफ्तियां ने कराम अपनी अम्मियों का इस अंदाज और अदब क्या करते थे। तो ये मतलब ये वो नहीं है कि बंदा 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 रहता है, ठीक है आप थोड़ा सा यूं ईजी रहे, लेकिन अदब के दायरे, अदब के तकाजों के साथ रहे, तो आप भी समझ सकते हैं कि मतलब यूं तो कोई भी नहीं बैठता ना। तो ये वालिदैन बचपन, अच्छा अब ये तो मैंने उनको अर्ज करने की कोशिश की है जो थोड़े बड़े हैं, लेकिन अब बचपन से ही, अब देखे मिसा का तो बड़ा भाई अगर ये करेगा तो छोटा भाई अदब करेगा ना, फिर छोटी बहन उसको देखकर अदब करेगी ना, तो यूं घर में एक अदब का माहौल बनता, फिर यही घर का अदब का माहौल ये आता है बाहर। फिर जब आप बड़ों में बैठते हैं, ऑफिस में बैठते हैं, किसी मीटिंग्स में बैठते हैं, तो आपके मैनर्स आपके सामने, बातों को देखे टांग हिलाते रहेंगे हिलाते रहेंगे हिलाते रहेंगे, ये मेरी आंखों देखी बात होती है, लेकिन आदमी नहीं कह सकता। और मैं भी देखता हूँ कि यार ये मतलब, अच्छा उनको नहीं पता चल रहा होता कि हम टांगे हिला रहे हैं या मतलब हम इसी तरह की हरकतें कर रहे हैं, तो ये आदाब के खिलाफ है ना। मैनर्स ऑफ मीटिंग, मैनर्स ऑफ जो अदब और एक तरीकेकार तौर तरीका होता है, इसके हटकर चीजें हैं जो नॉर्मली हमसे हो रही होती है। तो मैं थोड़ी सी डिटेल में जाकर मैंने आपको अर्ज करने की कोशिश की, ताकि हम अपने बच्चों को शुरू से ये बातें सिखाएं बताएं, और जो बड़े हैं जो मेरी बात समझने की पोजीशन में हैं, मैं आप डायरेक्टली आपको अर्ज कर रहा हूं कि प्लीज आपको अपनी आदतों का जायजा लेना है, ताकि हम अपनी आने वाली नस्लों को संवार सकें। आप संवरे हुए होंगे तो आपके आने वाली नस्लें भी संवरेंगी। बड़ा भाई अदब वाला होगा तो छोटे भाई बहन खुद अदब वाले हो जाएंगे। डॉक्टर जीरक क्या कहते हैं आप?
चल एक बातें अर्ज करूंगा। सबसे पहले तो जो आपने आदत और अतवार के हवाले से गुफ्तगू फरमाई, तो इसको इंग्लिश में हम मैनरिज्म कहते हैं। जमाही के हवाले से आपने कहा था कि इंग्लिश का वर्ड, तो उसको योनिंग बोलते हैं। और बच्चों की बहुत सारी ऐसी आदत होती हैं जो कि वो अच्छी नहीं होती, तो वालिदैन को चाहिए कि जो है वो बच्चों की इस पर इसलाह उनको करते रहें, बोलते रहेंगे बताते रहेंगे, इसका भी असर होता है। लेकिन सबसे बढ़कर जरूरी बात यह है कि देखें बच्चे जो है, जैसे पिछले भी हमने सीखा था कि बड़ों को देखकर करते हैं ज्यादा, बजाय इसके कि उनको जो है वो कहा जाए। अब असल में ये तमाम की तमाम आदतें जो बच्चों में मुंतकिल होती हैं, ये बड़ों से ही होती हैं। सबसे ज्यादा जो वक्त बच्चों का गुजरता है पेरेंट्स के साथ गुजरता है। अच्छा, बाज़ दफा हम ना ब्लेम किसी और जगह लगा देते हैं जी, ये बच्चा स्कूल गया है जी, वहां से जो है वो इसने ये बुरी आदतें सीखी हैं। अगर चलो स्कूल की भी बात ले ले, लेकिन जहां अगर किसी और बच्चे से भी इसने सीखी है, तो उस बच्चे ने तो अपने वालिदैन से सीखी होगी ना। तो अल्टीमेटली बात बड़ों पर ही आकर रुकती है। और बहुत सारी हमारी आदतें या खामियां, कमजोरियां बिलखसूस ऐसी होती हैं जो कुछ तो हमें पता होती हैं और कुछ हमारे जानने वालों को पता होती हैं, हमें भी नहीं पता होती, और कुछ ऐसी होती हैं जो ना हमें पता है ना दूसरों को पता है। तो जो बंदा अपनी खामियों की पहचान करने में कामयाब हो जाए और उनको कबूल करे, तो ये बंदा जो है कामयाब तरीन बन सकता है। इसके जो है वो घर वाले भी इससे जो है वो खुश होंगे, इसके दोस्त अहबाब भी इससे खुश होंगे। तो एक तो दूसरी बात तो ये मैंने अर्ज की कि वालिदैन को चाहिए कि वो अपने मैनरिज्म पर तवज्जो रखें, जब बैठें तो तरीके के साथ बैठें, क्योंकि बहुत सारी आदतें बड़ों में भी होती हैं। अच्छा, बिलफर्ज तीसरी बात जो मैं करने जा रहा हूँ, जिसकी तरफ आपने आखिर में हिंट किया, अच्छा आपने देखा होगा कि कुछ आदत ऐसी होती हैं कि जो मैंने तो अपने बच्चे के सामने नहीं की, लेकिन वो बच्चा जो है वो आदत कर रहा है, और मुझे पता है कि मेरी ये आदत होती थी लेकिन मैंने तो इसमें नहीं, इसके सामने तो मैंने कभी की नहीं। तो यहाँ ये जेनेटिक इनहेरिटेंस की बात आती है मौरूसी तौर पर, कि हमारी जो आदत और अतवार होती है ये हमारे जीन्स के जरिए इनका इम्प्रिंट बन जाता है। तो जब हमारी आगे नस्लें आती हैं, तो जीन्स के जरिए ये हमारी आदत और अतवार भी जो है वो बच्चे में मुंतकिल होती है। तो ये जो है वो मेरी तरफ से जो है वो कबूल फरमा लें।
गॉल्स रहते हैं, आजकल देखा गया है कि बड़े भी इन कामों में नजर आते हैं, जैसा कि खाना सामने पड़ा हो तो जमाइयां मार रहे हैं, खांसियां मार रहे हैं, चीख मार रहे हैं, और कोई लिहाज ही नहीं कि लोग भी बैठे हुए हैं। और दूसरा, अगर किसी महफिल में बैठेंगे तो पांव पे हाथ मार रहे होंगे, उन्हीं से फिर उसी हाथ से फिर हाथ मिला भी लेंगे, खाना भी उसी से खा लेंगे, और नाक में हाथ मारेंगे, कान में वो मैल निकालेंगे। तो ये मैनर्स बड़ों में किस तरह आए कि बड़े भी इस चीजों का ख्याल रखें, क्योंकि अगर बड़े ये कर रहे हैं बच्चे तो उन्हीं को देख के सीखेंगे। इसमें कुछ इरशाद फरमा।
माशाल्लाह, बड़ों के ताल्लुक से मैंने कुछ अर्ज किया था कि बड़े ही अगर अपने आदतों में तब्दील, क्योंकि ये बड़ों में भी आदत बाज़ औकात बचपन से ही चल रही होती है, और इन्हें भी मतलब बाज़ औकात कोई बताया नहीं जा रहा होता, और यूं गाड़ी चल रही होती है फिर उन्हें देख देख के अभी पक्की हो जाती है, बड़ी पुख्ता आदत हो जाती है। और बाज़ुकात ऐसी आदत हो जाती है कि इन्हें ये नहीं समझ आ रही होती कि हम ये कर रहे होते हैं। अगर इनकी आधा एक घंटे की मूवी बना के इनको दिखा दिया जाए कि आपने आधे घंटे में क्या क्या हरकतें की हैं, तो ये शायद अपनी मूवी देखकर शर्मिंदा हो जाएंगे कि नहीं यार, नहीं यार, अरे ये मैं नहीं होगा, मेरा को डुप्लीकेट होगा। नहीं भाई, आप ही थे, आप ही ने सारी हरकतें की थी, ऐसा मैं ही था, ऐसा बदतमीज आदमी हूँ, ऐसा बद अखलाक आदमी हूँ, मेरे को इतनी भी तमीज नहीं है। फिर ये आदमी अपनी मूवी देखेगा तो सोचेगा। तो ये चीजें जो अभी हम बयान कर रहे हैं, बड़े भी गौर करें कि अगर ऐसी कोई हरकत है, बहुत ज्यादा कहके लगाकर हंस रहे होते हैं, आपने देखा होगा बाद बड़े कहके लगाकर हंस रहे होते हैं, इनके साथ भी हंस रहे होते हैं। ये मैनर्स के खिलाफ है, कहके लगाकर यूं लाफिंग जिसको कहते हैं हंसना, ये मुअज्जज लोग होते हैं ना, बड़े ही रिस्पेक्टेबल किस्म के जो लोग होते हैं, और तो ये कभी आप इनको इस तरह की हरकतें करते नहीं देखेंगे। मैंने मतलब दावत इस्लामी की भी बरकत में कहूंगा कि कई लोगों के साथ उठना बैठना होता, तो ये बैठना और उठना, मिलना जुलना, हत्ता के लिबास अंदाज आना और देर तक एक तरह से बैठे रहना, ये लोगों के आदात अतवार जो है ना, इनकी मतलब कि ये पता देते हैं कि कितना सलीके वाली पर्सनैलिटी है। एक सलीका लफ्ज है ना, एक सलीका, सलीका होता है, तो मर्द में, औरतों में, बच्चों में, बच्चियों में एक सलीका होता है, मैनर्स होते हैं, एटिकेट्स होते हैं, इनकी बड़ी इंपॉर्टेंस होती है। तो जो बड़ों में भी अगर खुदा ना करता सही आदतें हैं तो उनको निकालनी चाहिए, और या फिर उनको कोई अपना ऐसा रहनुमा बना लेना चाहिए जिनको अमान हो कि अगर ये उसको ठोके तो बाद में इसकी क्लास नहीं होनी चाहिए। जी कॉल दें।
हजरत साहब, अल्हम्दुलिल्लाह आपका लेक्चर हम रोज सुनने की कोशिश करते हैं, और अल्हम्दुलिल्लाह इमाम गजाली की जो बुक आपने उस पे आप बच्चों के और बड़ों के आदाब के लिए बता रहे हैं, ये माशाल्लाह हमारे लिए बड़ा ही समझने और अमल करने के लिए बहुत जरूरी है, छोटों को भी बड़ों को भी। मैंने जो नमाज पढ़ के जब मस्जिद में सुबह आते हैं बाहर, तो जो ही हम बाहर आते हैं कुछ लोग थूकते हैं और सड़क पे भी थूक देते हैं, और एहतियात भी नहीं करते कि इस तरह नहीं करना चाहिए जैसे भी आप फरमा रहे। तो ये चीजें सर, अगर हम इसी तरह बड़ों के अदाब के मतलब इतनी जबरदस्त बातें बता रहे हैं, यही अगर हम बच्चों को स्कूल लेवल पे टीचर्स भी बताएं और यूनिवर्सिटी लेवल पे भी बताएं और हमारे साइकोट्रिस्ट हजरात भी थोड़ा सा बताएं, तो अल्हम्दुलिल्लाह हमारे इखलाकियात में बहुत ज्यादा इजाफा होगा और हमारी अवेयरनेस बढ़ेगी। और ये कुछ बातें हम अन अवेयरनेस बेस पे भी करते हैं, हमें पता ही नहीं होता बड़ों के अदाब किस तरह करने हैं। अगर ये पता हो तो हम बड़ों के अदाब के लिए भी एहतियात बरतें और करें, और इससे अल्लाह भी खुश होंगे, अल्लाह के रसूल भी खुश होंगे, और हम दीन पे भी चलेंगे, दीन के मुताबिक चलें। तो अल्हम्दुलिल्लाह जी आपका बहुत शुक्रिया, आप इस तरह हमारे बात में बच्चों को बड़ों को समझाते हैं, और अल्लाह ताला खैर करे। मैं ये चाह रहा था कि ये हर एजुकेशन लेवल पे होना चाहिए, आपके चैनल के थ्रू होता है, दूसरे चैनल भी बताएं, ये छोटी छोटी बातें नहीं है, ये बहुत बड़ी बातें हैं, ये बहुत बड़ी बातें हैं। अल्हम्दुलिल्लाह जज़ाकअल्लाह जी, अल्लाह ताला आपको खैर आफियत में रखे।
बहुत बहुत शुक्रिया, आपने बड़े दिल खोल कर हौसला अफजाई भी की, और सच्ची बात है कि आपने अपने इस कॉल में रहनुमाई भी की है, और ये रहनुमाई जारी रहनी चाहिए। हर शख्स को अपनी अपने तय अपनी जात की हद तक ये बातें बयान करनी चाहिए। आपको चैनल भी मिला है, आपको कॉल्स करने का मौका भी मिला है, आप कहीं उठते बैठते मौका मिला है, तो आप भी ये सिलसिले जारी रखें। और बात आपकी दुरुस्त है कि ये सिविक सेंस इसको कहते हैं, बाज़ों का एक सिविक मैनर्स भी कहते हैं, सोशल मैनर्स भी इसको कहते हैं, कि ये होना चाहिए। और मैं नहीं कहता कि कोई भी टीचर नहीं करता होगा, ताकि सब ऐसा ना हो कि कोई नाराज हो जाए कि यार इसने सबको ले लिया, लेकिन हकीकत यह है कि जो तालीमी इदारों में ये काम जितनी बेहतर तरीके से होना चाहिए, अगर वो हो जाए ना, तो ये बच्चों पर बड़ा असर पड़ेगा। इसी तरह दीनी इदारे, दीनी मदारिस, हिज़्ज़ो नाज़रा के मदारिस, दरस निज़ामी जहाँ आलिम बनाया जाता है, वहाँ हर जगह पर ये मैनर्स और तौर तरीके बताए जाएं। अलबत्ता दीनी इदारों में आप कह सकते हैं कि वहां पर इसकी तालीम दी जाती है और दी जाती होगी, क्यों? कि वह हदीसें बयान की जाती हैं, वह नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत बयान की जाती है, बुजुर्ग और औलिया कराम की सीरत बयान की जाती है, तो वहां इबादत के साथ साथ इनके अंदाज और तौर तरीके भी बयान किए जाते। खुद नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने एक मरतबा आप खाना खा रहे थे, तो आपके साथ एक छोटी उम्र के साथी थे, तो वो मतलब के उन वो खाने को आपने फरमाया कि बेटा अपनी तरफ से खाओ, अपनी तरफ से खाओ, यानी कि आपने खाते हुए भी आदाब बयान किए थे कि कैसे खाना चाहिए। तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने बहुत आदाब बयान किए, जिंदगी गुजारने का तरीका, उठने बैठने का तरीका, खुद अपनी जिंदगी का अंदाज आपने बयान फरमाया। तो अगर ये तालीमी इदारों में आ जाए ना जैसा आप फरमा रहे हैं, और हमारे यूं समझिए कि हमारे कैरिकुलम का हिस्सा बन जाए, और बड़ों को भी ये सब चीज समझाए, यूनिवर्सिटी के स्टूडेंट कितने इनके अंदर एग्रेशन होती हैं, कितने ये जज्बाती होते हैं। आप देखिए कि दीनी मदारिस इनके भी इम्तिहान होते हैं, कभी इनके इम्तिहानी मराकिस के बाहर आपने कभी रेंजर्स की गाड़ी और फौज की गाड़ी, पुलिस की गाड़ियां नहीं देखी होंगी। हाँ, ये दुनियावी तालीमी जो बड़े बड़े इदारे हैं ना, जब इनमें एग्जामिनेशन होता है तो बाहर रेंजर्स फौज भी बाद आ जाती है, पुलिस भी खड़ी, पता है कि अंदर में लड़ पड़ते हैं। तो ये जो तरीकेकार है जिंदगी का आपस में मिलने जुलने का, यकीनन इसकी बहुत आजत है। किताबें भरी हुई हैं, ये दो रिसाले मेरे सामने रखे हुए हैं, इसी तरह औलाद की तरबियत और दूसरी और भी रिसाले हैं, ये किताबें खुद मतलब के नेकी की दावत किताब में अमीर अल सुन्नत ने बहुत सारी बातें लिखी हुई हैं। अलबत्ता मैं आपका एक बार फिर शुक्रिया अदा करता हूँ, आपने बहुत अच्छी हमारी हौसला अफजाई भी की और रहनुमाई भी की, बहुत बहुत शुक्रिया। आपके इंशाल्लाह मजीद कॉल्स भी लेते हैं, और आगे इमाम गजाली रहमतुल्लाह ताला अलैह ने जो कुछ इरशाद फरमाया है वो ये है कि बच्चे को बैठने के तरीके सिखाए, इससे ज्यादा बातें करने से मना करे, कसम खाने से रोके चाहे सच्ची हो या झूठी हो, ताकि छोटी उम्र से ही कसम ना खाना इसकी आदत हो जाए। बच्चे छोटी कसम, अच्छा हम खुद कसम खाओ कसम खाओ, तो बचपन से हमने वो कसम खिलाने की आदत डाल दी है। इमाम गजाली ने फरमा दे कि इसे कसम सच्ची हो या झूठी हो, कसम खाने की आदत ही ना डाले। इससे समझाए कि जब तुमसे उम्र में कोई बड़ा गुफ्तगू कर रहा हो तो गौर से उसकी बात सुने, और बड़े की ताजीम के लिए खड़े हो जाओ, शरीयत के तकाजे उसको समझाने पड़ेंगे, किसके लिए खड़ा होना किसके लिए नहीं होना, और उससे बैठने के लिए जगह दो, जो कोई बड़ा आता है खुद उसके सामने बैठ जाओ। बच्चे को बेकार बातों, बेहुदा गुफ्तगू, लान तान, गाली गलोच से रोके, और ऐसे लोगों की सोहबत से भी मना करे जिनकी जबान पर ये चीजें आम रहती हैं। अरे आप तो उसे सब समझा रहे हैं कि ये नहीं बोलना चाहिए, झूठ नहीं बोलना चाहिए, गाली नहीं देनी चाहिए, बेटा यूं नहीं करना चाहिए, ये नहीं करना चाहिए, आप माशाल्लाह पूरी कोशिश कर रहे हैं, मगर उसकी गैदरिंग, मैंने उस दिन भी कहा था कि आप ये भी देखें इसकी क्लास के अंदर किसके साथ उठना बैठना है। भाई एडमिनिस्ट्रेशन जो है ना उनसे भी मेरी दरखास्त है, जो टीचर्स है उनसे भी मेरी दरखास्त है, इवन के जो पड़ोसी पड़ोसियों के बच्चों में उठता बैठता है, यानी ये काम जो है ना जो अभी हम डिस्कस कर रहे हैं, नस्लों को बचाने वाला, नस्लों को संवारने वाला, इसमें वालिदैन का एक अपना किरदार है, लेकिन वालिदैन के साथ साथ एक बहुत ही अहम किरदार टीचर उस्ताद का है, बहुत अहम किरदार है। फिर आस पास पड़ोसियों का है कि वो क्या करते हैं, फिर इसके साथ रिश्तेदारों का, रिलेटिव्स का है, जहां आप दावतों के नाम पर या किसी भी मौके की मुनासिबत से आप जाते हैं। अगर हम सब मिलकर करें तो बच्चे को वो बदतमीजी, बद अखलाकी और वो फेस नजर ही नहीं आएगा, तो उसकी चीजें सवरी रहेंगी, यानी बहुत ये केयर करने की जरूरत है। अभी हम मतलब कितना केयर कर रहे होते कोरोना के नाम पर, ये नहीं करो वो नहीं करो, क्योंकि कोरोना लग जाएगा, वायरस लग जाएगा, ये वायरस लग जाने की डर से हम लोग कितनी एहतियात कर रहे होते हैं, वो सही गलत ये बहस बाद में, अजीब अजीब वो गरीब कॉन्सेप्ट हमारे सामने लाए जाते हैं, क्योंकि वाकई एक ही बीमारी दूसरे को नहीं लगती। जरासीम के अपने फैलने के ऊपर तहकीक अलग है, फिर इसके बारे में एहतियाती तदाबीर अलग है, मगर हम कितने कॉन्शियस हो गए, कितने मोहतात हो गए हम कि नहीं ये मतलब के नहीं, बचो बचो बचो, इससे नहीं मिलो, उससे नहीं मिलो, इसके साथ नहीं जाओ, इतने गैदरिंग नहीं, इतनी गैदरिंग नहीं हो। लेकिन ये देखिए कि जो बद अखलाक है, बदतमीज है, गाली देता है, गीबतें करता है, चुगलियां करता है, بیٹھے بیٹھے قسمیں کھاتا رہتا ہے, آپ کی تو ساری محنت ضائع ہو رہی ہے نا, وہ جا کر اس کے ساتھ بیٹھ گیا. تو یہ بہت پیاری بات امام غزالی علیہ رحمہ نے لکھی ہے کہ ایسی صحبت سے بھی اس کو منع کرے, کیونکہ بری صحبت سے یقیناً ایسی باتیں بچے میں پیدا ہو جاتی ہیں جن سے آپ نے اس کو روکا ہوا ہوتا ہے. اسی طرح آگے چل کر امام غزالی لکھتے ہیں کہ جب یہ کل بھی میں نے بیان کیا تھا لیکن کل ایک کسی عنوان کے اندر جلدی میں بیان کر دیا, بڑی توجہ کے ساتھ سنیے. جب بچہ سینے تمیز کو پہنچے یعنی سمجھدار اور باشعور ہو جائے تو اب وضو اور نماز میں اس کی غفلت سے چشم پوشی نہ کرے گا. وہ وضو میں بھی غفلت کر رہا ہے, وضو صحیح نہیں کر رہا یا کر ہی نہیں رہا ہے یا نماز نہیں پڑھ رہا, تو اب بالکل آپ 7 سال کا ہو گیا, اب اس کو نماز کے معاملے میں آپ سیرے سنا شروع ہو جائیں اور اسے سمجھائیں. اسی سے رمضان کے کچھ نہ کچھ روزے رکھوائیں, لوگوں کو دکھانے کے لیے نہیں, اعلان کرنے کے لیے نہیں کہ میرے بچے نے روزہ رکھا. جب یہ سمجھدار ہو رہا ہے تب آپ اس کو روزے رکھانے کی عادت ڈالیں, اس کو روزوں کی طرف لے کے جائیں. اس سے ریشم سونا جو مردوں کو جو چیزیں پہننے کی منع ہے اس سے روکیں, اور جو بھی چیز شریعت کی طرف سے اس کے لیے ضروری ہو اس کی تعلیم دے. یہ بچیوں کے لیے الگ جو بچیوں کے تعلق سے ہے, اور بچوں کے لیے الگ ہے جو بچوں کے تعلق سے, لڑکوں کو لڑکوں کے حساب سے, لڑکیوں کو لڑکیوں کے حساب سے یہ تمیز سکھانی چاہیے, وہ سکھانی پڑے گی, اور یہ ہمیں پڑھنا پڑے گا. ایز اے پیرنٹس ہمیں آنا چاہیے, ٹیچرس جیسے مثال کے طور پر آپ ٹیچر جو بھی تعلیمی ادارے چلاتے ہیں, اسکول چلاتے ہیں آپ, جب اسپیشلی جو پرائمری کے جو کلاسز ہوتی ہیں, پرائمری لے لیں یا اپری پرائمری لے لیں, وہ تو بہت سے نیچے چلے جاتے ہیں آپ. تو اس طرح جو بھی ٹیچرس ہوتے ہیں نا, میری درخواست ہے جو کورسز وغیرہ, جو ٹیچر کورسز وغیرہ کرواتے ہیں, ایڈمنسٹریشن ہوتی ہے, جو انتظامیہ ہے, میری درخواست ہے نسلیں بچانی ہمیں. آپ اپنے کیریکولم کے طور پر جو چیزیں سکھاتے پڑھاتے کہ یہ کتاب کیسے ختم کرانی ہے, اسی طرح کچھ اور بھی چیزیں بچوں کو چلانے سنبھالنے کے تعلق سے, مگر جو چیزیں آج ہم نے بیان کر رہی ہیں یا پچھلے دنوں سے ہم بیان کر رہے ہیں یا اس کے علاوہ اور بہت ساری چیزیں کتابوں میں لکھی ہیں, وہ بھی اپنی کیریکولم کا حصہ بنائیں, وہ بھی ٹیچرس کو بتائیں. اور پھر اس پر بھی ٹیچرس کی یا استاد کی یا جو بھی مطلب کے پڑھانے والے ہوتے ہیں ان کے بارے میں ان کی کارکردگی کا جائزہ لینا چاہیے تاکہ والدین کی آنکھیں ٹھنڈی ہوں. اور اگر آپ کو لگتا ہے کہ گھر سے ہی خدا نہ خاصہ بگڑ کر آتا ہے تو پھر والدین کو کس طرح کی بات کرنی ہے وہ بھی سمجھائیں, والدین کو ذلیل کرنے کے بجائے مل جل کر سیٹ کریں, مل جل کر معاملے کو. مثال کے طور پر ایک پیشنٹ ہوتا ہے, آپ آپ کے پیشنٹ ہاسپٹل میں لے کے جاتے ہیں تو ڈاکٹر کے بھی ہینڈ اوور کرتے ہیں اور آپ بھی اس کو کیئر کر رہے ہوتے ہیں, لیکن آپ ڈاکٹر سے لڑتے نہیں ہیں, ڈاکٹر بھی پیشنٹ پر آپ سے لڑتا نہیں ہے. آپ دونوں کی ایک ہی خواہش ہوتی ہے کہ گھر والوں کی اور ڈاکٹر کی, کہ کسی صورت یہ پیشنٹ ریلی صحیح ہو جائے, اس کی بیماری دور ہو جائے, اس کا علاج صحیح ہو جائے, ہے نا. اسی طرح اگر کسی بچے میں اس طرح کا پرابلم دیکھتے ہیں تو استاد, قاری صاحب, ٹیچر, میل فیمیل جو بھی ہیں, یہ اور پیرنٹس, یہ مل کر کوشش کریں. اگر بچے میں کوئی پرابلم ہے تو پڑوسی جا کر شکایت کرتا ہے تو پڑوسی مل کر بچوں کی تربیت پر دھیان دیں, آپس میں اس طرح کریں, ہم مل کر ہی ہماری نسلیں سوار سکتے ہیں اور انہیں برائیوں سے بچا سکتے ہیں, ان کو عبادت و نماز کی طرف لے کر آئیں. اور امام غزالی لکھتے ہیں کہ بچے کی حفاظت کا اہتمام کرے, کیونکہ بچہ ایک ایسا جوہر ہے جو خیر اور شر دونوں کو قبول کر لیتا ہے, خیر بھی لے لے گا شر بھی لے لے گا, بلینک سلیٹ ہے, جو لکھو گے لکھ لیا جائے گا. اب یہ اس کے والدین پر منحصر ہے, امام غزالی لکھتے ہیں ان کے والدین پر ڈپینڈ کرتا ہے کہ بچے کو خیر و شر میں سے کس جانب مائل کرتے ہیں. جیسا کہ رسول کرم صلی اللہ تعالی علیہ وسلم کا فرمان ہے, یعنی ہر بچہ فطرت اسلام پر پیدا ہوتا ہے, دین پر پیدا ہوتا ہے, فطرت اسلام پر پیدا ہوتا ہے, مگر اس کے والدین اسے یہودی, نصرانی یا مجوسی بنا دیتے ہیں. یہ والدین کا امپیکٹ اور اثر دیکھیے کہ والدین جس نیچر کے, جس عادت اور اتوار کے, عقائد و نظریات کے ہوتے ہیں, بچے کو پھر ویسا بنا دیتے ہیں. تو یہ کتنی امپورٹنٹ ہے والدین کی اولاد کے تعلق سے. میری تمام بچوں سے درخواست ہے جو اس وقت دیکھ اور سن رہے ہیں, میں نے جو بھی مینرز بیان کیے ہیں, جو طور طریقے بیان کیے ہیں, سیریسلی بیٹا نوٹس لیں, بچیاں پلیز نوٹس لیں ہمیں کیا ہے کیا نہیں ہے. ریئلی بری صحبت، غلط صحبت، گناہوں بری صحبت، جو بے شرمی، بے حیائی، بے پردگی، جھوٹ اور گالی گلوچ، اس پر آپ کو ابھارتی ہو، چوری اور جناب وہ ماں باپ کی نافرمانی اور اس طرح کی چیزوں کی طرف لے کے جاتے ہو، بدتمیزی لاتی ہو اور اس طرح کے مینرز آپ کے خراب کرتی ہو، پلیز ایسی دوستی، ایسی صحبت، ایسی گیدرنگ کو امیجیٹ آپ ختم کر دیں. میں کہتا ہوں اب بھی موبائل سے ان کے کانٹیکٹ بھی اریز کر دیں، ڈیلیٹ کر دیں. ہمیں یہ نہیں چاہیے، ہمیں صرف ادب اور احترام والے لوگ چاہیے، اچھی صحبت، نمازی، نیک، پرہیزگار، ماں باپ کی، استادوں کی عزت کرنے والوں کے ساتھ رہیں، انشاءاللہ دین بھی بہتر ہوگا اور دنیا بھی بہتر ہوگی. آئیے آپ کی کچھ کالز لیتے ہیں.
نگران شورا دامت برکاتہم العالیہ کی بارگاہ میں میرا سوال عرض ہے، اور خاص طور پہ یہ سوال اس لیے عرض ہے کہ نگران شورا کی جو نظر ہے نا وہ ماشاءاللہ بہت وسیع ہے، وہ ہر چیز کو بہت گہرائی سے دیکھتے ہیں. میرے سامنے ایک مسئلہ آیا ہے کہ نوجوان لڑکے لڑکیاں جو شروع شروع میں جو ہے کسی نہ کسی جگہ انگیج ہو جاتے ہیں اور کسی وجہ سے ان کے معاملات طے نہیں ہو پاتے ہیں، اور جب ان کی شادی کا گھر والے کچھ سوچتے ہیں اور معاملات نہیں بن پاتے، عمریں نکل جاتی ہیں، لڑکا ہو یا لڑکی، تو وہ نفسیاتی مسائل کا شکار ہو جاتے ہیں. تو اس کے لیے جو ہے نگران شورا ہماری کو رہنمائی فرمائے تاکہ ایسے لوگوں کی ہم جو مدد کر سکیں. جزاکم اللہ خیرا.
بہت بہت شکریہ آپ کا. وایاکم، آپ نے حوصلہ افزائی کی اور مجھے اللہ آپ کے حسن زن سے بہتر بنا. یقیناً یہ عمرے بیت جانا، عمرے گزر جانا، دیر تک شادی نہ ہونا، اور پھر واقع نفسیاتی مسائل کے ساتھ ساتھ دیگر پرابلمس بھی فیس کرنے پڑ سکتے ہیں، اور فتنے برپا ہونے کی حدیث پاک میں آئی ہے کہ اگر یہ شادیاں نہ ہوں تو پھر زمین پر فتنے برپا ہونے کے اندیشے ہیں، یعنی پھر وہ کام ہوں گے کہ ہم تصور بھی نہیں کر سکتے. اس میں مطلب کہ اسباب پر غور کیا، دیکھیں سب کے اسباب الگ الگ ہوں گے، کہیں تعلیم کا مسئلہ ہوگا تو کہیں عادت کا مسئلہ ہوگا، کہیں خاندانی معاملات ہوں گے تو کہیں ضد و بحث ہوگی، تو کہیں لینے دینے کے مسئلے ہوں گے، تو کہیں بہت زیادہ ایج فیکٹر کا پرابلم، کہیں فرمائشی پروگرام ختم ہونے کا نام نہیں لے رہا ہوگا. تو میری درخواست یہ ہے کہ اس میں سچویشن کے مطابق ہو، اور میکسیمم یہ کوشش کرنی چاہیے کہ اس سے پہلے کہ عمر بڑی ہو، بالغ ہو جائیں، سمجھداری کی طرف جانا شروع کریں، اور آپ کو لگتا ہے کہ اب یہ گھر سنبھال لیں گے آپ، اور بچہ مرد خاص کر کے لڑکا نان نفقے کے معاملات کو دیکھ لے گا، کپڑا، غذا اور گھر وغیرہ کے تعلق سے، تو ان کی شادیاں کروا دینی چاہیے. اور بچوں کو چاہیے کہ فرمائشی پروگرام بہت زیادہ لانگ لمبا نہ کریں، جو ہلکا پھلکا سا ایک نظام ہوتا ہے اس کے ساتھ چلیں، تاکہ وقت پر شادی ہو جائے گی تو انشاءاللہ بہت کچھ بہتر ہو جائے گا. نکاح کرنے سے آدھا دین محفوظ ہو جاتا ہے، اور حدیث میں آدھے کے بارے میں اللہ سے ڈرو. تو یہ اس پر سچویشن دیکھنا پڑے گا کہ کیا ہوتا ہے. جی کال دیں. بچوں کے سامنے پان کھاتے ہیں، ایسا پوچھا ہے؟ یا اللہ، دیکھیں بچہ کتنا مطلب کہ بچوں کے سامنے پان، سگریٹ، اس طرح کی کسی چیز کی عادت نہیں ڈالنی چاہیے. یہ عادت ویسے ہی نہیں ہونی چاہیے اپنے اندر، اور اگر خدا نہ خاصا یہ عادت ہے تو یہ عادت بچوں میں کیوں منتقل کریں؟ بچہ تو دیکھ کر عمل کرتا ہے، پھر منع کس منہ سے کریں گے؟ منہ ایک ہی تھا، اس میں پان آ گیا، منہ ایک ہی تھا، اس میں سگریٹ آ گئی، اب کون سے منہ سے منع کریں گے؟ دوسرا منہ تو ہے نہیں جو پان اور سگریٹ کے بغیر کھاؤ. یہ کچھ تو وہی کے طور پر آپ کو سمجھانے کی کوشش کر رہا ہوں. تو یہ عادت ابھی سے چھوڑ دیں، ابھی سے اعلان کر دیں، آج سے پان ختم، آج سے سگریٹ ختم. انشاءاللہ بڑے اعلان کریں گے تو بچے انشاءاللہ ان کی ہمتیں بڑھیں گی کہ ہاں یہ چیزیں ہیں. تو بچوں کے سامنے ویسے کوئی بھی ایسی غیر اخلاقی چیز، اللہ نہ کرے اگر ہمارے بڑوں میں ہے بھی، تو بچوں کے سامنے اس کا اظہار کم از کم نہیں ہونا چاہیے اور اسے ختم کرنا چاہیے. جی
نگران شورا کی بارگاہ میں عرض یہ تھی کہ اصل میں کمپنیز جو صحبت ہوتی ہیں نا ان سے ٹرانسفر ہوتی ہیں بیڈ ہیبٹس عادات یہ وہ, تو ابھی تربیت چونکہ تربیت کا ایک گیپ ہے, والدین میں بھی اور دیگر نسلیں چلی آ رہی ہیں ان میں ہے نہیں تربیت کے لحاظ سے کوئی ایسی چیز, کوئی کمپنی ایسی ان کو ملی نہیں جیسے اب دعوت اسلامی کے الحمد للہ ماحول میں یہ چیزیں پریکٹیکلی عملی طور پر سکھائی جاتی ہیں, ہر چیز کے آداب سکھائے جاتے ہیں, کھانے پینے کے اٹھنے بیٹھنے کے سارے آداب قافلوں میں دیگر کورسوں میں سکھائے جاتے ہیں, تو وہ اگر آئیں گے پلیٹ فارم پہ تو سیکھ ہی جائیں گے.
اعتکاف ہوتا تھا نا, ابھی آپ کی باتوں سے مجھے اعتکاف یاد آیا, ہمارے ہزاروں اسلامی بھائی متکف ہوتے تھے اور ان میں ایک سے ایک آتے تھے نا, لڑائی جھگڑے والے تو عجیب و غریب قسم کے لوگ آتے تھے. میرا کل یہ 5-7 دنوں میں بیانات اور مدنی مذاکرے اور ماحول دیکھ کر پھر ان کے کامنٹس دیکھنے جیسے ہوتے تھے, تاثرات کہ مطلب کہ مجھ میں یہ فرق پڑ گیا, فوراً فرق پڑ جاتا. واقعی صحبت و مؤثرہ, صحبت میں تاثیر ہوتی ہے, جیسا آپ کا ماحول ہوگا ویسی آپ کی طبیعتیں ہو جائیں گی, تو اپنے ماحول کو اچھا بنانا بہت ضروری ہے. دعوت اسلامی کا ماحول انشاءاللہ ہمارے لیے بہت بڑی نعمت ہے, ہمیں اس ماحول کو اختیار کرنا چاہیے, خود کو بھی اور اپنی پوری فیملی کو دعوت اسلامی کے ماحول کے ساتھ اٹیچ کر دینا چاہیے. جی,
نگران شعرا کا سلسلہ ہماری نسلیں بہت پیارا چل رہا ہے, جس سے ہمارے علم میں بہت سارا اضافہ ہو رہا ہے. اللہ پاک نگران شعرا کو نظر بد سے بچائے. نگران شعرا کی بارگاہ میں عرض ہے, جب کوئی مہمان بیٹھے ہوں تو بچے بار بار مہمانوں کے پاس آ کر ضد کرتے ہیں, ہم نے یہ چیز لینی ہے وہ چیز لینی ہے, والدین بتھیرا ان کو سمجھاتے ہیں پھر بھی وہ نہیں مانتے, ایسے بچوں کو کیسے سمجھایا جائے؟ رہنمائی فرما دیجیے.
ہوتا ہے بعض اوقات بچے ہوتے ہیں, اچھا مہمانوں کے آگے کچھ یہ چپس اور بسکٹ اور یہ کچھ کھانے کی چیزیں اور مہمان دیکھتا رہ جاتا ہے, بچہ سب کھا جاتا ہے, اپنے گھر کا بچہ سب کھا گیا, مہمان سوتا رہتا ہے, یہ بیچاروں نے بچوں کو کھلایا پلایا نہیں کھلایا پلایا. اب یہ چیزیں بعض اوقات گھر میں ہو جاتی ہیں. اب مہمان کے سامنے تو بچے کی تربیت تو ہونے سے رہی, بچے کی تربیت تو پیچھے سے ہوگی تو مہمان کے سامنے ایک اچھا اثر پڑے گا نا شروع سے ہی. یعنی مہمان روز گھر پہ آتے نہیں ہیں اور پورا دن گھر پہ مہمان رہتے نہیں ہیں, تو اگر بچوں کو پیچھے سے ہی ایسا ذہن دیا جائے, ان کو سکھایا جائے, لیکن ایک ایج ہوتی ہے جس سے بچے اتنی جلدی نہیں سمجھ رہے ہوتے, تو اس میں دل برداشت نہ ہو. چھوٹے بچے ہوتے ہیں بہت چھوٹے چھوٹے سے, 4 سال کے 3 سال کے, ان کو اتنی سمجھ نہیں پڑتی, تو بعض اوقات وہ چیزیں کرتے, تو مہمانوں کو بھی چاہیے کہ وہ بھی اس کو اتنا فیل کیوں کرے, بچہ تو بچہ ہی, بچہ تو کام کرے گا بڑا تھوڑی کرے گا, لیکن نوٹس لے لیں کہ بچے میں یہ یہ چیزیں ہیں. اور عام آدمی کے سامنے, مہمان کے سامنے پلیز اسے ڈانٹے یا جھاڑے نہیں, وہ مطلب کہ وہ دل پر لے لے گا اور اس کا مطلب اس کے بھی جذبات ہیں جو مجروح ہوتے ہیں, تو اس کو ذرا سا پھر بعد میں آپ اس کو ایزیلی لے کر چلتے رہیں تو انشاءاللہ چند دنوں میں چند مہینوں میں کور ہو جائے گا انشاءاللہ. لیکن ایک بچے ہر بچہ ایسا نہیں ہوتا, اگر گھر میں 4-5 بچے تو ایک آدھ بعض اوقات اس طرح کا آئٹم ہوتا ہے, مگر اس کو بھی انشاءاللہ کور کریں گے تو کور ہو. ڈاکٹر زیرہ کیا کہتے ہیں آپ اس معاملے میں؟
جی یہ بھی ایک جو ہے وہ المیہ ہے واقعی, اور بالکل آپ نے یہ بھی صحیح کہا کہ چھوٹے عمر کے بچوں کے تو مشکل ہوتا ہے, لیکن دیکھیں پہلے بھی کسی نے کہا تھا کہ میں کسی کے گھر جائیں, تو ہمیں کسی کے گھر جانا ہو یا کسی مہمان کو ہمارے گھر آنا ہو, ہمیں ایک تو یہ چاہیے کہ کھانے کے حوالے سے نا بچوں کو پہلے سے کھلا دیں یا علیحدہ سے ان کو کھلا دیں. یہ جب بچہ پیٹ اس کا بھرا ہوگا نا تو انشاءاللہ کم یہ حرکتیں.
بہت اچھا مشورہ دیا.
تو یہ ایک ہے, اور دوسرا بھی ذہن سے نکل گیا چلے پھر
کبھی. مسئلہ یہ کہ منگوائے مہمانوں کے لیے گھر میں, یہ گھر میں آئٹم ہوتی ہی نہیں ہے, اور بچے نے وہ آئٹم دیکھا ہی 15-20 دن کے بعد ہے, اور مہمان تو کھاتا رہے گا, پتا نہیں چھوڑ کے جائے گا کہ نہیں چھوڑ کے جائے گا, میں ہی سارا لے لوں. تو یہ ہے, تو پہلے سے تھوڑا اچھا بچوں کو وہ ضروری وہی کھلا دیں جو مہمان کو کھلانا ہے. بچے کا پیٹ بھر جائے گا تو وہ اس طرح دھیان بہت کم دے گا, یہ ایک حکمت کی اور بڑی پیاری بات تھی. جی کال دیں.
نگرانی شعرا سے عرض ہے کہ دعوت اسلامی کو جو چندہ دیتے ہیں اور اپنی زکات دیتے ہیں اور دیگر ہتھیار دیتے ہیں, سوشل میڈیا پر کافی کچھ دیکھنے کو مل رہا ہے کہ اس نمبر پر رابطہ کریں دعوت اسلامی کو چندہ دینے کے لیے, یہ
لنک ہے یہ یہ کافی کچھ شیئر کیا جا رہا ہے، تو یہ اگر ایسی پوسٹ آئے تو ہم تصدیق کیسے کریں کہ یہ دعوت اسلامی کی ہی ہے، اور جو کنفرم پوسٹ ہے وہ کھلائی جائے اور مدنی چینل پہ بھی دکھائی جائے تاکہ چندہ دینے والے دعوت اسلامی کو ہی چندہ دیں، ان کا چندہ کہیں اور نہ چلا جائے، دیں دعوت اسلامی کو اور لے کوئی اور جائے۔
کنفرم پوسٹ، کنفرم میسج دو کے دو ذریعے ہیں ہمارے خاص، مدنی چینل، سوشل میڈیا، فیس بک پر میرا پیج ہے، داؤد اسلامی کا پیج ہے، امیر سنت کا پیج ہے، اس طرح کے پیجز ہیں، اس طرح حاجی عبدالحبیب بھائی کا پیج ہے، جو آفیشلی ہمارا سوشل میڈیا ڈپارٹمنٹ جو پیج چلا رہا ہے، جو ہمارے پیج پہ جائیں گے تو ہمارا ہی پیج ملتا ہے۔ تو جب تک آپ ہمارے پیج پر، اسپیشلی دعوت اسلامی کا جو پیج ہے، دعوت اسلامی کی پوسٹ دعوت اسلامی کے پیج پر ضرور ہوتی ہے، وہ ویریفائڈ ہے دعوت اسلامی کا پیج بھی، تو دعوت اسلامی کے پیج پر جا کر دیکھ لیں یا پھر مدنی چینل پر دیکھیں۔ واٹس اپ کے ذریعے، کسی اور ذریعے سے آئی ہوئی ہر پوسٹ، ہر بینر یا ہر تحریر، یہ دعوت اسلامی کی یا اس کے کسی ذمہ دار کی ہی طرف سے ہو، یہ ضروری نہیں ہے۔ یہ آپ نے اچھی کال کی تھی، جی کال دیں۔
گرانی شورا کی بارگاہ میں عرض ہے کہ جو ہے نا شوہر اپنی بیوی کو جو ہے نا بچوں کے سامنے گالی گلوچ کرتا ہے، ڈانٹتا ہے، اس سے جو ہے نا بچوں پہ کیا اثر پڑے گا، اس حوالے سے تھوڑے مدنی پھول ارشاد فرما دیں۔
گندا اثر پڑے گا، برا اثر پڑے گا بچوں کے دلوں میں۔ اگر والد زال زوم کر رہا ہے، گالیاں دے رہا ہے، تو والد کا امیج برباد ہوگا۔ البتہ ماں اگر سامنے بولے گی تو پھر ماں کے معاملے میں ہوگا، ماں اگر ظلم سہ رہی ہے تو ظاہر ہے ماں کے معاملے میں ہمدردی بھی بڑھے گی، بٹ اس سے گھر کا نظام برباد ہوگا۔ اور خدا نہ خواستہ اگر اس کے ذہن میں یہ ساری چیزیں بیٹھ گئیں تو بھی شادی کے بعد اسے یہ حرکتیں کرنی ہے جو ابا جان کر رہے تھے۔ تو یہ تو البتہ تو میاں بیوی میں لڑائی کی کوئی عموماً تو وجہ اتنی ہوتی بھی نہیں ہے، بس پتہ نہیں کیوں لڑ پڑتے ہیں یہ۔ تو چلو کوئی ایسی خاص، کبھی کبھی کوئی سال میں کوئی ایک یا دو یا تین دفعہ کوئی ایسی وجہ بن گئی، جی سال میں دو چار دفعہ کوئی ایسی وجہ بن گئی تو بھی مطلب کہ بچوں کے سامنے اس کو اظہار کرنے کی یا ڈکلیئر کرنے کی یا بچوں کے سامنے بولنے کی کیا ضرورت ہے؟ الگ سے کمرے میں بھی تو بات چیت کی جا سکتی ہے۔ سال میں دو چار دفعہ ہی ہو سکتا ہے میجر، باقی مطلب یہ کوئی مہینے میں کوئی کھانا پینا تھوڑی کرتا، روز کا تین ٹائم جھگڑنا بھی پڑے گا، یا کوئی چھٹی تھوڑی ہے کہ ہفتے میں ایک دن آئے گی آئے گی۔ تو یہ مطلب کہ اس طرح نہیں، مطلب یہ ضروری ہے، بس یہ اپنے اندر آپ پڑھیں اور یہ ذہن بنائیں۔ اس میں یہ ہوتا ہے کہ بیوی اپنے شوہر کے لیے جو اس کی بیسک ضرورتیں ہیں، شوہر کی بیسک ضرورتیں، کھانا پینا، اس کا آرام اور اس کی دیگر ضرورتیں، ان مرد اور عورتوں کے معاملات کے تعلق سے عورت اس معاملے میں کانشیس رہے، محتاط رہے، بڑھ چڑھ کر کرے اور اس کی چیزوں کا خیال رکھے۔ یہ ایک سلیقے والی اور ایک اچھی بیوی کی علامت ہیں، مسکرائے، اس سے اچھا، اس کو اچھا مطلب کہ فیس دے، یہ اچھی بیوی۔ اور شوہر کا کام ہے کہ اپنی بیوی کی ضرورتوں کو پورا کرے، بنیادی، اس کو بے عزت نہ کرے، اس کو ذلیل نہ کرے، اس کی عزت کرنا سیکھے، اس کے کپڑے کا، کھانے کا، پینے کا، گھر کا، اس کی ان چیزوں کی حفاظت کرے اور اس کے لیے دستیاب رہے۔ عورت جیسے عورت مرد کے لیے دستیاب ہے، تو مرد کو چاہے وہ اپنی عورت کے لیے بھی دستیاب رہے، اویلیبل رہے، تاکہ وہ بھی اپنی کچھ بات کر سکے۔ لیکن جو شرعی احکام عورت کے لیے حدیث پاک میں بھی آئے ہیں اور جو شوہر کے ساتھ جس طرح کا بیہیو کرنا ہے، اگر یہ دونوں طرف سے یہ چیزیں ہو جائیں، میں امید کرتا ہوں کہ جیسے میں نے کہا نا، سال میں کوئی یا دو چار سالوں میں کوئی چند ایک واقعات ہی ہوں گے خدا نہ کہتا ہے جس میں آپ کو ایک دوسرے کے ساتھ کوئی خدا نہ کہتا الجھنا پڑ گیا، ادروائز انشاءاللہ زندگی بھر آپ کا یہ جھگڑا اللہ نے چاہ تو نہیں ہوگا۔ لیکن اس میں بیوی، میری بہنوں کو میں عرض کروں گا، میری بیٹیوں کو میں عرض کروں گا کہ پلیز کم فارورڈ، آگے آئیں اور آگے آ کر اب اپنے شوہر کے ساتھ ایسا خوبصورت اور ایسا عمدہ بیہیو کریں کہ ان کو مطلب وہ انشاءاللہ کچھ نہیں ہوگا۔ اور میرے بھائیوں سے، میرے بیٹوں سے، میرے بچوں سے میں عرض کروں گا کہ آپ اپنی عورتوں کی، اپنی بیویوں کی عزت کرنا سیکھیں، ان کو ان کی ضرورتیں، جو جائز ضرورت، جو آپ پر بھی لازم اور آپ پر شرن آپ پر ضروری ہے، وہ ضرور ان کی پوری کریں اور ان کی بے عزتی ہرگز نہ کریں، ان کو ڈانٹے جھاڑے نہیں، اور بچوں کے سامنے تو ہرگز ہرگز انہیں کچھ بھی نہ کہیں، کوئی بات کرنی ہے علیحدگی میں کریں۔ بچوں کو امی کو بھی چاہیے یعنی کہ بیوی کو بھی چاہیے کہ اپنے شوہر کے معاملے میں اچھا ہی تاثر اپنے بچوں کو دے, اور شوہر کو چاہیے کہ اپنے بچوں کو ان کی امی کے بارے میں بھی بیوی کے بارے میں اچھا تاثر دے, تاکہ اولاد ماں باپ کی عزت کرے گی. ماں باپ کے ہاتھ میں ہے اولاد کو اپنی عزت کروانا. دونوں میں سے کوئی بھی ایک دوسرے کی نیگیٹو بیان کریں گے, برائی بیان کریں گے, تو اولاد کیسے عزت کرے گی ماں باپ کی, وہ کنفیوز ہو جائے گی. یہ بہت ضروری میسج تھا جو کال کے ذریعے میں نے آپ تک پہنچانے کی کوشش کی ہے. انشاءاللہ کل پھر حاضری کی نیت ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میری آنے والی نسلیں تیرے عشق ہی میں مچلیں, انہیں نیک تم بنانا مدنی.